यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्य निर्वाचनमा समाजका सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न एमाले सचिवालय बैठक भोलि बस्दै, तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जोड़। राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना। भूकम्प प्रतिरोधी संरचना निर्माणलाई थप प्रभावकारी बनाउनु पर्नेमा गृहमन्त्री ओम प्रकाश अर्यालको जोड़। द्विपक्षीय सम्बन्ध सुधारका लागि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी चीन भ्रमणमा, र श्रीलंकालाई 2-1 गोलले हराउँदै नेपाली राष्ट्रिय पुरूष टोली अन्तर्राष्ट्रिय फुटसलमा 7 वर्षपछि जीत हात पार्न सफल।
इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ, घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस् डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधि मण्डलले भेट गरेको छ। आज भएको भेटमा तामाङ समुदायको जनसंख्या, संस्कृति, आर्थिक, सामाजिक अवस्था लगायतका विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। घेदुङले यही माघ 5 गते सोनाम लोछारका अवसरमा काठमाण्डुमा तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको छ। घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसंख्या 30 लाख भन्दा बढ़ी भए पनि जनगणनामा भएको त्रुटिका कारण 17 लाख हाराहारी मात्र देखिएकामा प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराउनु भएको थियो। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तबकाबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले चुनावमा अनावश्यक चलखेल र गतिविधि हुन नदिन अब समुदाय स्तरबाटै सबै चनाखु हुनुपर्ने धारणा राख्नुभयो। आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवस मूल समारोह समितिद्वारा काठमाण्डुको खुल्ला मंचमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ओम प्रकाश अर्यालले भूकम्प लगायत विपदका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गर्नुभयो। गृहमन्त्री अर्यालले विपद जोखिम न्यूनीकरण सम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताउनु भयो। मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानु पर्नेमा जोड़ दिनुभयो। वहाँले सरकारी निकाय, निजी क्षेत्र, गैर सरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्व तयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री कुमार इङनामले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी र सतर्कता अनिवार्य रहेको बताउनुभयो। काठमाण्डु महानगरपालिकाका प्रमुख सुनिता डंगोलले भूकम्प लगायत प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा पूर्व तयारीका लागि संघ, प्रदेश र स्थानीय तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो। आजै काठमाण्डुको भूगोल पार्कमा आयोजना गरिएको भूकम्प स्मृति सभामा गृहमन्त्री ओम प्रकाश अर्यालले विपदको सामना गर्न अन्तर सरकार समन्वय बढ़ाउँदै लैजानु पर्नेमा जोड़ दिनुभयो। आपसी अभ्यास र सिकाइले क्षमता बढ़ाउन सक्छ भन्दै वहाँले नागरिक सचेतना र उत्थानशील शहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढ़ाउँदै लैजानु पर्नेमा जोड़ दिनुभयो। 1990 साल माघ 2 गतेको महाभूकम्पको सम्झनामा 2055 सालदेखि यो दिवस मनाउन प्रारम्भ गरिएको हो। यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढ़ाउनु हो। विक्रमसम्म 2072 वैशाख 12 गतेको भूकम्पमा पनि जनधनको ठूलो क्षति भएको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई चुनावी प्रतिस्पर्धामा जान सहयोग पुगोस् भन्ने उद्देश्यले नै आचार संहिता जारी गरिने बताउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता 2082 कार्यान्वयनका सम्बन्धमा आज काठमाण्डुमा आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै महिनौ अघि मस्यौदा तर्जुमा गरी राजनैतिक दल संवैधानिक निकाय लगायत सरोकार भएका सरकारी कार्यालयबाट राय सुझाव माग गरी त्यसका आधारमा कार्यान्वयनमा ल्याउने बताउनुभयो। कुनै पनि दल वा उम्मेद्वारलाई नो नट अगेन भनी सामाजिक सञ्जालमा प्रचार प्रसार गर्नु आचार संहिता विपरीत हुने उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यस्ता व्यक्तिलाई कार्यवाही गरिने बताउनुभयो। निर्वाचन आयुक्त छगुन शमशेर जबराले उम्मेद्वार र उहाँका परिवारका सदस्यको बैंक खाताको पनि अनुगमन गरिने बताउनुभयो। चुनावका क्रममा अनियमित रूपमा आउने धेरै पैसा प्रयोग भयो भन्ने गुनासोलाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको उहाँले बताउनुभयो। निर्वाचन आयुक्त जबराले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन नै आचार संहिता जारी गरिएकाले उल्लंघन गर्ने उम्मेद्वारलाई स्पष्टीकरण सोधेर उम्मेद्वारी रद्द गर्नेसम्मको कार्यवाहीमा जान सकिने गरी व्यवस्था गरिएको जानकारी दिनुभयो। निर्वाचनमा प्लास्टिक जन्य चीजबीजको उपयोग नगरी हरित निर्वाचन गर्ने विषय आचार संहितामा पहिलो पटक राखिएकाले यसतर्फ पनि आयुक्त जबराले राजनीतिक दलको ध्यान आकर्षण गराउनुभयो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज 165 निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन्। जिल्ला सदरमुकाममा 77 मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका 88 प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्ने गरी व्यवस्था गरिएको छ भने न्याय सेवाका 88 जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ। संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन माघ 4 गते आइतबार 11 बजेका लागि आह्वान गरिएको छ। संघीय संसद सचिवालयले राष्ट्रिय सभाको अधिवेशन सञ्चालनको तयारी पूरा गरेको जनाएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसदको राष्ट्रिय सभाको 19 अधिवेशन सञ्चालनको तयारी संघीय संसद सचिवालयले गरिरहेको छ। जेएनजी आन्दोलनका क्रममा नयाँ बानेश्वर स्थित संघीय संसद भवन जलेपछि वैकल्पिक रूपमा सिंहदरबारमै रहेको पुरानो राष्ट्रिय सभाको बैठक कक्षमा राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ। गत भदौमा संघीय संसदको अधिवेशन अन्त्य र प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो। राष्ट्रिय सभा सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा भौतिक पूर्वाधार लगायतको तयारी गरिरहेको बताउनुहुन्छ संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी।
हामीसँग बानेश्वर जलिसके पछाडि हलको अभाव थियो सभाको बैठक बस्नलाई। अहिले प्रतिनिधि सभाको कृषि सहकार तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष जुन थियो उक्त सभाकक्षलाई नै केही सुधार गरेर राष्ट्रिय सभाको बैठक सञ्चालनको लागि तयारी गरिएको अवस्था छ। हामी प्राविधिक पक्षले पनि भौतिक पूर्वाधारको पक्षले पनि तयारी अवस्थामा छौँ। बानेश्वरको जस्तो सहजता अलि हुँदैन, स्पेस सानो छ, त्यही पनि हामीहरू उपलब्ध स्थानलाई सकेसम्म व्यवस्थापन गरेर सबै कुरालाई समेट्ने गरी कार्य गरेका छौँ।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको मात्रै अधिवेशन आह्वान भएको छ। यो अधिवेशन सभाको 19 नियमित अधिवेशनका रूपमा रहने र नियमित कार्यक्रमहरू नै अगाडि बढ्नेछन्। अधिवेशनमा सभामा विचाराधीन रहेका विधेयक, संसदीय समितिका प्रतिवेदन, सार्वजनिक महत्वका सूचना तथा जनसरोकारका विविध विषयमा सरकारसँग छलफल गर्ने र जनचासोका विषयमा सरकारको ध्यान आकर्षण गराउने, समाधान खोज्ने लगायतका काम गर्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता गिरी।
कानून निर्माण चाहिँ संघीय संसदले बनाउने भन्ने हो। एउटा मात्रै सभा हुँदाखेरि अब कानून निर्माणको प्रक्रिया पूर्ण चाहिँ हुँदैन। यद्यपि सभाले गर्न मिल्ने जति सक्ने जति चाहिँ गरेर राख्न मिल्ने अवस्था हुन्छ। अहिले राष्ट्रिय सभामा 5 विधेयकहरू छन् जुन निष्क्रिय भएनन्। 5 विधेयक मध्ये 3 विधेयक समितिमा विचाराधीन छन्, यानि कि समितिमा छलफल पनि भइ नै रहेको छ ती विधेयकहरूमाथि। एउटा विधेयक सैद्धान्तिक छलफल भइसकेको अवस्था छ भने एउटा विधेयक सकिकै अधिवेशनमा राष्ट्रिय सभामा समितिको प्रतिवेदन प्रस्तुत भएर रहेको अवस्था छ। यसरी हेर्दा 5 विधेयक छन्। खास गरी कार्यपालिकाले गरेका कामहरूको निगरानीको सन्दर्भमा सभाका सदस्यहरूले सभामा आफ्ना कुराहरू राख्ने, सरकारको ध्यान आकर्षण गराउने भन्ने भइ नै हाल्छ। केही नीति परीक्षणहरू गर्नुपर्ने अवस्था सिर्जना भएमा सभाले नीति परीक्षणको विषयमा पनि छलफल गर्न सक्छ भने आम नागरिकका समस्याहरू सरकारलाई सुनाउने, समाधान खोज्ने, विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पनि बाँकी छन्, ती प्रतिवेदनहरू पनि सभामा प्रस्तुत सक्छन् नै त्यसै गरेर विभिन्न संकल्प प्रस्तावहरू, धन्यवादका प्रस्तावहरू अथवा जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू सभामा दर्ता भएर अगाडि बढ्न सक्छन्। सरकारलाई जवाफदेही बनाउन सक्ने अवस्था त्यहाँबाट पनि हुन्छ।
यसअघि पनि प्रतिनिधि सभा विघटन भएको बेला 2077 साल पुसमा पनि राष्ट्रिय सभा बसेर आफ्नो नियमित काम गरेको थियो। राष्ट्रिय सभाको हाल रिक्त हुन लागेको 19 पद मध्ये 18 पदमा माघ 11 गते निर्वाचन हुने र एक पद मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन भएर आएपछि बैठक नियमित रूपमा अगाडि बढ्ने संघीय संसद सचिवालयले जनाएको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कंग्रेस देउबा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा समूहले बोलाएको विशेष महाधिवेशन पार्टीको विधान विपरीत रहेको बताउनु भएको छ। कार्यवाहक सभापति खड्काले आज नेपाली कंग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रीय कार्य समितिको निर्णय विपरीत गरिएको विशेष महाधिवेशन र त्यसले गरेका निर्णयहरू वैध नहुने दावी गर्नुभयो। कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशनको मिति निर्धारण गरी प्रक्रिया समेत अगाडि बढ़िसकेको अवस्थामा पार्टीको औपचारिक निर्णय बिना गरिएको विशेष महाधिवेशनको भेलालाई निर्वाचन आयोगले वैधता दिएमा आन्दोलनमा जाने चेतावनी समेत दिनुभयो। पार्टीभित्र सहमति जुटाउन आफूहरूको तर्फबाट हदैसम्मको प्रयास भएको उल्लेख गर्दै कार्यवाहक सभापति खड्काले स्थापित राजनीतिक दलको काँधमा संविधानको रक्षा गर्ने दायित्व रहेको बेला पार्टीभित्रैबाट भएको अनुशासन विपरीतको गतिविधिले संकट थप गहिरो बनाउने पनि बताउनुभयो। नेपाली कंग्रेसको शेरबहादुर देउबा पक्षका नेता तथा कार्यकर्ताहरूले पार्टीको आधिकारिकताका सम्बन्धमा आज निर्वाचन आयोगलाई जानकारी गराउनु भएको छ। विशेष महाधिवेशन मार्फत गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला घटनाक्रमका विषयमा जानकारी गराउन निर्वाचन आयोग पुगेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। कार्यवाहक सभापति खड्काले आयोगमा ब्रिफिङका क्रममा नियमित महाधिवेशनको तयारी भइरहेका बेला विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु संविधान र लोकतन्त्रमाथि प्रहार भएको तर्क गर्नुभयो। कार्यवाहक सभापति खड्काको नेतृत्वमा निर्वाचन आयोग पुगेका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापतिहरू, भातृ संस्था र सुवेक्षुक संस्थाका प्रतिनिधिहरूले आफूहरू आधिकारिक भएको दावी सहित निर्वाचन आयोगमा निवेदन दिएको छ। यसअघि विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिले आफूहरूलाई आधिकारिकता दावी गर्दै आयोग समक्ष अध्यावधिकको निवेदन दिइसकेको छ। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न भोलि दिउँसो 1 सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन बहादुर शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठक ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। एमाले जिल्ला हुँदै प्रदेश कमिटिले सिफारिश गरी पठाएका नाम मध्ये प्रत्येक निर्वाचन क्षेत्रमा एकजनालाई उम्मेद्वार बनाउनेछ। एमाले एक महिला सहित कम्तीमा दुईजनाको नाम सिफारिश गर्न निर्देशन दिएको थियो। निर्वाचनका लागि यही माघ 6 उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन 21 तय भएको प्रतिनिधि सभा निर्वाचन तोकिएकै समयमा हुने बताउनु भएको छ। चितवनको भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताउनुभयो। राजनैतिक दल र जनता अघि बढ़िसकेकाले अब पनि चुनाव हुन्छ कि हुँदैन भनेर अन्यलमा नबस्न संयोजक दाहालले आग्रह गर्नुभयो। निर्वाचनको अर्को विकल्प नरहेकाले निर्धारित समयमा निर्वाचन गराउन सबै लाग्नु पर्नेमा जोड़ दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्राध्यापक डाक्टर कुमार इङनामले सुशासनको शुरूआत अब हरेक निकाय र व्यक्ति आफैबाट हुनुपर्ने बताउनु भएको छ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयबाट आज जग्गा प्रशासन सम्बन्धी मालपोत कार्यालयका सेवा सुविधा प्रदान गर्ने कार्यको शुभारम्भ कार्यक्रममा उहाँले भ्रष्टाचार, बिचौलिया र दलालीलाई निस्तेज नगरी सुशासन सम्भव नहुने स्पष्ट पार्नुभयो। मन्त्री इङनामले मालपोत कार्यालय लगायत सार्वजनिक निकायमा व्याप्त भ्रष्टाचार, बिचौलिया र दलाली प्रवृत्तिले सबै तहबाट कड़ा विरोध गर्नुपर्ने दलाली प्रवृत्तिको सबै तहबाट कड़ा विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले अब स्थानीय नागरिकहरूलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने र सेवा सहज, छरितो तथा पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो। कागेश्वरी मनोहरा नगरपालिकाबाट शुरू गरिएको जग्गा प्रशासन सम्बन्धी मालपोत कार्यालयको सेवा निकट भविष्यमै देशका अन्य 10 स्थानीय तह काठमाडौँ, झापा, पोखरा, मोरङ र पश्चिम क्षेत्रबाट पनि लागू गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 माथिको दफावार छलफलका क्रममा राष्ट्रिय सभा सदस्यहरूले पर्वतारोहण प्रमाणपत्र, हेलिकप्टर प्रयोग र दुर्घटना तथा मृत्युका अवस्थामा प्रमाणपत्र दिने विषय ऐनमा नै स्पष्ट व्यवस्थाका लागि जोड़ दिनुभएको हो। समिति सभापति तुलसा कुमारी दाहालले झुट्टा उद्धार रोक्न, उद्धारका लागि हेलिकप्टर, ड्रोन प्रयोगलाई कडाईका साथ नियमन गर्न तथा प्रविधि मैत्री बनाउन स्पष्ट मापदण्ड सहितको व्यवस्था ल्याउनु पर्नेमा मन्त्रालयलाई निर्देशन समेत दिनुभयो। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले हाल चुचुरोमा पुगेर फर्किएपछि दावी भएमा प्रमाणपत्र दिने अभ्यास रहेको तर कानूनमा स्पष्टता नभएको स्वीकार गर्नुभयो। नेपाल बार एसोसिएशनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको सो मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले गत पुस 30 गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दावी गरिएको अभियोग कायम गरी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग दावी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम अभियोग संशोधन हुने गरी स्वीकृति दिने निर्णय गरेको थियो। सेवा प्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा स्वास्थ्य बीमा बोर्ड संकटमा पुगेको छ। अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेपछि बोर्ड संकटमा पुगेको हो। सरकारले सेवा प्रदायक स्वास्थ्य संस्थालाई भुक्तानीका लागि रकम उपलब्ध नगराएपछि अस्पतालहरूले यो कार्यक्रम बन्द गर्न थालेका हुन्। हिजोबाट महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालले पनि स्वास्थ्य बीमाबाट हुने सम्पूर्ण सेवा बन्द गरेको छ। यस्तै सरकार मातहत रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हालसम्म इन्डोर सेवामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न सकेको छैन। ओपीडी र फार्मेसीमा मात्र बीमा कार्यक्रम लागू गरेको गंगालाल हृदय केन्द्रलाई बोर्डले 13.5 करोड़ भुक्तानी गर्न बाँकी छ। केन्द्रले विपन्न कार्यक्रम अन्तर्गतको 27 करोड़ रूपियाँ सरकारसँग लिन बाँकी छ। नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ। संघले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत ध्यानमा राख्दै पूर्व निर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो। प्रमुख निर्वाचन अधिकृत डाक्टर प्रणय रत्न साक्यले यस सम्बन्धमा निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रम सम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने बताउनुभयो। सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न 7 जनालाई पक्राउ गरिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले पुस 29 गते बैंक लुटपाटमा संलग्न 7 जना पक्राउ गरिएको र 1 जना फरार रहेको जानकारी दिनुभयो। पुस 29 गते साँझ उनीहरूले बैंकको गार्ड रुद्र बहादुर कार्की तथा कर्मचारीलाई समेत नियन्त्रणमा लिएर लुटपाट गरे थिए। बैंकका सुरक्षा गार्डलाई खुकुरी समेत प्रहार गरी सामान्य घाइते बनाई बैंकभित्र छिरी नगद लुटेर उनीहरू फरार भएका थिए। पुष्पलाल मध्यपहाड़ी राजमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदी खोलामा पुल निर्माण शुरू गरिएको छ। राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको 3 वर्षपछि पुल निर्माण शुरू भएको हो। पर्वतको मोदी गाउँपालिका 2 र पातीचौर 6 डिमुआ जोड्ने गरी पुल निर्माण शुरू गरिएको पुष्पलाल मध्यपहाड़ी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ। आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार डबल स्पानको पुल निर्माणका लागि 7.50 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मोदी खोलाको पुल आगामी भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ। चीन र क्यानाडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनी राष्ट्रपति सी जिनपिङले चीन भ्रमणमा रहनुभएका क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै सम्बन्ध सुधारका लागि आफू सकारात्मक र इच्छुक रहेको बताउनुभयो। उहाँले दक्षिण कोरियामा आयोजित क्षेत्रीय आर्थिक सम्मेलनको साइड लाइनमा गत अक्टूबरमा भएको प्रारम्भिक भेटपछि दुई देशबीच सहयोग पुनस्थापना तथा पुनसञ्चालनका विषयमा निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो। 8 वर्षपछि चीन भ्रमण गर्ने पहिलो क्यानेडाली प्रधानमन्त्री बन्नुभएका कारणले चीनसँगको राम्रो सम्बन्धले हाल गहिरो दबावमा रहेको विश्वव्यापी शासन प्रणालीलाई सुधार गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका भन्सार शुल्कहरूले क्यानाडा र चीन दुवैको अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको छ। यद्यपि चीन र क्यानाडा बीच एक अर्कामाथि लगाइएका भन्सार शुल्कका विषयमा भेटघाटपछि कुनै ठोस घोषणा गरिएको छैन। यो विषय अझै पनि द्विपक्षीय सम्बन्धमा अड्किएको प्रमुख मुद्दाका रूपमा रहेको छ। अफगानिस्तानमा महिला तथा बालबालिकामाथि कुपोषण संकटले गम्भीर असर पुर्याइरहेको विश्व खाद्य संगठनले जनाएको छ। विश्व खाद्य कार्यक्रमका अफगानिस्तानका प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस संकटमा महिला र बालबालिकालाई सहयोग पुर्याउन असफल भएको छ। देशमा सन् 2021 तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै गएको छ। सन् 2024 सालमा विश्व खाद्य कार्यक्रममा आएको रकम सन् 2025 आधा भन्दा कम भएको छ। आउँदो 12 महिनामा 5,00,000 भन्दा बढ़ी महिला र बालबालिकाले तीव्र कुपोषण भोग्नेछन् भने करिब 4,00,000 बालबालिकालाई उपचार आवश्यक पर्ने संगठनले सचेत गराएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको पहिलो 6 महिनाको अवधिमा बजेट कार्यान्वयन सामान्यत सुधारको दिशामा रहेको अर्थ मन्त्रालयले जनाएको छ। यस अवधिमा सरकारको आमदानी र खर्च सामान्य रहे पनि सुधारका संकेतहरू देखिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेले बताउनुभयो।
6 महिनामा कुल राजस्वमा हामी लगभग गत वर्षको भन्दा 2.5% बढेको छ के, तर लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको अवस्था छैन। वार्षिक लक्ष्यको 40% राजस्व वसुली भएको छ। यसरी हेर्दाखेरि यो विषम परिस्थितिमा पनि रिभिन्यू जति उठिया छ त्यसलाई सकारात्मकै मान्न पर्ने अवस्था छ भने अब चालू खर्च चाहिँ केही निराशाजनक छ, त्यसमा थप प्रयास गर्नुपर्ने देखिन्छ।
प्रवक्ता पाण्डेले जेएनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट सरकार र निजी क्षेत्र दुवैलाई करिब 85 अर्ब रूपियाँ क्षति पुर्याए पनि सरकारको राजस्व खातामा गत वर्षको तुलनामा 10 अर्ब रूपियाँ भन्दा बढी रकम थपिएको बताउनुभयो। चालू आर्थिक वर्षको पुष मसान्तसम्म लक्ष्यको करिब 82% अर्थात 5,81,41 करोड रुपियाँ राजस्व संकलन भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो। पुषसम्म सरकारले 7,11,00,000 रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। गत आर्थिक वर्षको यही अवधिमा 5,67,00,000 रुपियाँ राजस्व संकलन भएको थियो। तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा यस वर्ष 14 अर्ब रुपियाँले राजस्व बढेको छ। पुषमा मात्रै पनि सरकारको राजस्व संकलनको स्थितिमा सुधार देखिएको छ। पुषको अन्तिम दिन बुधबार मात्रै सरकारले 20 अर्ब रुपियाँ राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ। वीरगंज भन्सार कार्यालयमा शुक्रबारदेखि भन्सार जाँच पास परीक्षण इकाई सञ्चालनमा आएको छ। सबै भन्सार कार्यालयहरूमा शुरू गरिएको अनलाइन भ्यालुएसन डाटाबेसलाई थप प्रभावकारी बनाउन इकाई सञ्चालनमा ल्याएको भन्सार जाँच पास परीक्षण कार्यालयका प्रमुख चिरञ्जीवी तिमिल सिन्हाले जानकारी दिनुभयो। भन्सार जाँच पास परीक्षण इकाईको विस्तारले सरकारको राजस्व अभिवृद्धि हुनुका साथै व्यावसायिक वातावरणलाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने भन्सार जाँच पास परीक्षण कार्यालयका प्रमुख तिमिल सिन्हाले बताउनुभयो। यसअघि यस्तो कार्यालय भैरहवा र विराटनगरमा सञ्चालनमा आइसकेको छ।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय पुरुष टोलीले अन्तर्राष्ट्रिय फुटसलमा 7 वर्षपछि जित हात पारेको छ। थाइल्याण्डको बैंकिक स्थित नन्थाबुरी स्टेडियममा जारी साप पुरुष फुटसल च्याम्पियनशीपमा नेपालले शुक्रबार श्रीलंकालाई 2-1 हराएको हो। यो नेपालको 7 वर्षपछिको जित हो। नेपालले अन्तिमपल्ट 14 दिसम्बर 2018 पाकिस्तानलाई 2-1 हराएको थियो। पाकिस्तानको इस्लामाबादमा भएको ट्रायंगल फुटसल सिरिजमा हात पारेको त्यो नै नेपालको अन्तर्राष्ट्रिय फुटसलमा दोस्रो जित थियो। त्यसअघि नेपालले सोही वर्षको फेब्रुअरीमा भएको इन्टरनेशनल सकर फुटसल कपमा टर्कीलाई 9-0 हराएको थियो। त्यसैता भएका खेलमा नेपाल जितविहीन थियो। खेलको 10औं मिनटमा मोहम्मद साजनको गोल मार्फत श्रीलंकाले शुरूआती अग्रता लिएको थियो, तर 5 मिनटपछि नै सरोज तामाङले गोल गर्दै नेपाललाई बराबरीमा फर्काए। पहिलो हाफ 1-1 स्थितिमा सकिएको थियो, तर 21औं मिनटमा सरोजले पुनः गोल गर्दै नेपालको जित 2-1 सुनिश्चित गरे। मधेस इलिटले जितसँगै 9 लिटिल फ्लावर प्राइड लीग समाप्त गरेको छ। शुक्रबार सम्पन्न खेलमा मधेसले धनगढ़ी रोयल्सलाई 51 रनले पराजित गरेको हो। यो सँगै मधेसले सान्त्वना जित हात पारेको छ। मधेसले दिएको 144 रनको लक्ष्य पछ्याएको धनगढ़ीले निर्धारित 11 ओभरमा 3 विकेट गुमाउँदै 92 रन मात्र बनाउन सक्यो। त्यसअघि फाल्पा क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मधेसले निर्धारित 11 ओभरमा 6 विकेट गुमाउँदै 143 रन बनायो।
अब मौसम आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकारको छ। धनकुटाको अधिकतम 21.4, न्यूनतम 8, काठमाडौँको अधिकतम 17.5, न्यूनतम 4, पोखराको अधिकतम 20.3, न्यूनतम 7, वीरेन्द्रनगरको अधिकतम 21.6, न्यूनतम 4.4 र दिपायलको अधिकतम 23.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्य निर्वाचनमा समाजका सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको नाम तय गर्न एमाले सचिवालय बैठक भोलि बस्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जोड। राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना। भूकम्प प्रतिरोधी संरचना निर्माणलाई थप प्रभावकारी बनाउनु पर्नेमा गृहमन्त्री ओम प्रकाश अर्यालको जोड। द्विपक्षीय सम्बन्ध सुधारका लागि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी चीन भ्रमणमा र श्रीलंकालाई 2-1 गोलले हराउँदै नेपाली राष्ट्रिय पुरूष टोली अन्तर्राष्ट्रिय फुटसलमा 7 वर्षपछि जीत हात पार्न सफल। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो, 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।